तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार असार 29 गते 2026। विषय वास्तविकता स्वर्ण पाठ यसैया। तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्ती बाटो नै गयौ भने तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडि। यो तिमीहरूको दाहिने बाटो हो, तिमीहरू यही बाटो जानुपर्छ। उत्तरदायी पढाइ यसैया। म परम प्रभु हो, म मात्र परमेश्वर हो, म बाहेक अरू परमेश्वर छैन। मैले तिमीलाई बलसँगै लुगा लगाइदिए तर अझै तिमी मलाई बुझ्दैनौ। यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले मलाई परमेश्वर हो भनेर जानुन्। पूर्वदेखि पश्चिमसम्मका मानिसहरूले म परम प्रभु हो भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन। माथि आकाशबाट पृथ्वीमा पन्टा एर्बसिन्छ जसरी बादलबाट पानी एर्बसिन्छ। पृथ्वी खोलिन्छ अनि मुक्ति उत्पन्न होस्, मुक्तिको विकास हुन्छ, साथ साथै सद्भावना बढ्छ। म परम प्रभुले नै यी सब बनाए। यी मानिसहरूलाई हेर, कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उचित तर्क गरिरहेका छन्। तिनीहरूलाई हेर, मसँगै तिनीहरू बहस गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, मानिस तिमी के गरिरहेका छौ। चिजहरू जो बनाइन्छन् ती चिजहरूमा त्यो शक्ति हुँदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्। यसकारण हेर, मैले पृथ्वी बनाए अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिए। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए। म गुप्तमा बोल्दिन, म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइन। मैले याकुबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिन, म परम प्रभु हो अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्। टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हो, त्यहाँ अन्य देवता छैन। म परमेश्वर हो। पाठ शेरमन बाइबलबाट युहन्ना हो। परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ। मत्ती जब येशु नाउँबाट उत्रनुभयो त्यहाँ उहाँले मानिसहरूको भिड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टिकाउनुभयो अनि तिनीहरूमा बिरामी परेकाहरूलाई निको पार्नुभयो। त्यसै अपराह चेलाहरू येशु कहाँ पुगेर भन्न लागे, यहाँ कुनै मानिस बस्दैनन् अनि अब धेरै गिलो भयो, तिनीहरूलाई पठाइदिनुहोस् जसमा कि तिनीहरू आफै गएर आफ्ना निम्ति खानेकुरा किन्न सकुन्। येशूले भन्नुभयो, मानिसहरू यहाँबाट नजाउन बरु तिमीहरू आफैले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदे। चेलाहरूले भने, तर हामीहरूसित जम्मा 5 वटा रोटी र 2 वटा माछा मात्र छन्। येशूले भन्नुभयो, ती रोटी र माछाहरू यहाँ ल्यो। त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पङ्क्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले 5 वटा रोटी र 2 वटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो। अनि चेलाहरूले चाहिँ रोटी मानिसहरू मास बाँडिदिए। सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके। पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर 12 वटा टोकरीहरूमा भरे। त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय 5,000 मानिसहरू थिए। तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झिलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। मानिसहरूलाई बिदा गरिसकेपछि येशू एक्लै प्रार्थना गर्नलाई गाडामा चढ्नुभयो। अबेरसम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरीत दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठिन परिरहेथ्यो। बिहानको पहिलो प्रहारीतिर येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँडाउँदै तिनीहरू भएतिर जानुभयो। उहाँलाई पानीमा हिँड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। यो बुद हो, तिनीहरू डरले चिच्याए। तर येशूले तत्कालै भन्नुभयो, साहसी हौ यो महु, डराउनु पर्दैन। पत्रुसले भने, प्रभु, यदि वास्तवमा तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँ कहाँ आउन भन्नुहोस्। येशूले भन्नुभयो, पौ पत्रुस। त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानीमाथि हिँड्दै येशू भए कहाँ गए। पानीमाथि हिँड्दा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि उनी भयभीत भए र पानीमा डुब्न लागे। उनी चिच्याए, प्रभु, मलाई बचाउनुहोस्। त्यसपछि येशूले पत्रुसको हात समात्नुभयो। उहाँले भन्नुभयो, ए अल्पविश्वासी, तिमीले किन शङ्का गर्छौ। जब पत्रुस र येशू दुवै डुङ्गामा चढे, आदि पनि थामियो। डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। मर्कुस। फेरि अनेकको मानिसहरू उहाँ भए कहाँ आए। अनि उहाँले अघि जय मानिसहरूलाई सिकाउनु भयो। मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोडिदिउन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे। त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँ कहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, साना बालकहरूलाई म कहाँ आउन देऊ। तिनीहरूलाई नरो, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो। जो यी बालकहरू जस्तै छन्। म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्ने पर्दछ जसरी सोधिएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिले त्यहाँ पस्न पाउने छैनौ। त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो। येशू हिडन लाग्नुभयो। त्यसै बेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, हे असल गुरुज्यू, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ। येशूले उत्तर दिनुभयो, तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन, खालि परमेश्वर मात्र असल हुनुहुन्छ। येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, तिमीले पालन गर्नुपर्ने अझै एक अर्को आज्ञा छ, जो अनि आफ्नो सबै चिजहरू बेचिँदै गरिब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि म कहाँ आऊ अनि मलाई पछ्याऊ? जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो, उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुखी बन्यो, किनभने त्यो खुबै धनी थियो, आफ्नो धन गुमाउन चाहँदैनथ्यो। त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाह्रो पर्छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा उसलाई सियोको नात्रेबाट छिरेर जानु सजिलो छ। चेलाहरू अति अचम्मित भए अनि एक अर्कामा चर्चा गर्न लागे, त्यसो भएको चाहिँ पस्नु सक्छ। येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, मानिसहरूको निम्ति यी सब असम्भव छ, तर यी सबै परमेश्वरमा असम्भव छैन, किनभने परमेश्वरको निम्ति यी सबै सम्भव छ। येशू साथमा भएका अरू मानिसहरूसँग यरुसलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए अनि जुन मानिसहरू तिनीहरूका पछि पछि थिए तिनीहरू भनी डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो अनि तिनीहरूलाई भन्न लाग्नुभयो, उहाँलाई के हुनेवाला छ? येशूले भन्नुभयो, हामीहरू यरुसलेम जाँदैछौ, मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिनेछन्। तिनीहरूले उहाँलाई थुक्नेछन्, कुर्रा लाउनेछन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि फेरि उहाँ बौरी उठ्नुहुनेछ। उनीहरू यरिहो सहरमा आइपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो सहर छोड्दै हुनुहुन्थ्यो। एउटा अन्धो मानिस बाह्र दिमै नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यतैतिर आउनुहुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, हे येशू, दाउदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्। धेरै मानिसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चुप लाग्नु भनेर निन्दा गरे। तिनीहरूले त्यसलाई केही नबोल्नु हुकुम गरे, तर त्यो अन्धो मानिस झन चिच्याइ नै रह्यो, हे दाउदका पुत्र, मलाई मद्दत गर्नुहोस्। येशू त्यही रोकिनु भयो अनि भन्नुभयो, त्यस मानिसलाई म कहाँ आउनु भन। अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, खुसी हौ, येशूले तिमीलाई बोलाउनु हुँदैछ। त्यो अन्धो मानिस जुरुक गयो। उसले आफ्नो वस्त्र त्यही फ्याँकेर ओफ्रन्दै येशू कहाँ गयो। येशूले त्यस मानिसलाई भन्नुभयो, मैले तिम्रो निम्ति के गरेको चाहन्छ? त्यो अन्धो मानिसले जवाफ दियो, हे गुरुज्यू, म फेरि मेरो दृष्टि चाहन्छु। येशूले भन्नुभयो, जाऊ, तिमी निको भयो, किनभने तिमीले विश्वास गर्यो। पछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो र त्यसले येशूलाई नै पछ्यायो। मत्ती, यसैले जति बेला तिमी प्रार्थना गर्दछौ, त्यस बेला यसरी प्रार्थना गर, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौ, तपाईँको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौ, तपाईँको राज्य आवोस् अनि तपाईँको इच्छा स्वर्गमा झै यस पृथ्वीमा पुरा होस्। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टबाट बचाउनुहोस्। Mark Christian Science or textbook science and wealth math maker and Dwara Dharma Sastra ko lagi kunji Bible bata sahayogi ansharu parchu. Bigyan ra swasthya. Vastavikta adhyatmik samanjasyapurna aparivartaniya amar divya shashwat ho. कुनै पनि आध्यात्मिक कुरा वास्तविक सामञ्जस्यपूर्ण वा शाश्वत हुन सक्दैन. पाप, रोग र मृत्यु आत्माका परिकल्पनात्मक प्रतिध्वनिहरू हुन् र वास्तविकताको विरोधाभास हुनुपर्छ. आत्माले बुझाइ प्रदान गर्दछ जसले चेतनालाई माथि उठाउँछ र सबै सत्यमा डोर्याउँछ. भजन रचयिता भन्छन्, उच्चमा बस्नुहुने परम प्रभु धेरै पानीको आवाज भन्दा शक्तिशाली हुनुहुन्छ. हो, समुद्रका शक्तिशाली छालहरू भन्दा पनि शक्तिशाली हुनुहुन्छ. आध्यात्मिक भावना भनेको आध्यात्मिक भलाइको पहिचान हो. बुझाइ वास्तविक र अवास्तविक बीचको सीमाङ्कनको रेखा हो. आध्यात्मिक बुझाइले मन, जीवन, सत्य र प्रेमलाई प्रकट गर्छ र ईश्वरीय भावना प्रदर्शन गर्छ जसले ईसाई विज्ञानमा ब्रह्माण्डको आध्यात्मिक प्रमाण दिन्छ. यो बुझाइ बौद्धिक होइन, विद्वत्तापूर्ण उपलब्धिहरूको परिणाम होइन, यो प्रकाशमा ल्याएका सबै कुराहरूको वास्तविकता हो. जब इन्द्रियहरू मौन हुन्छन् तब आत्मा ईश्वर सुनिन्छ. नसरतका येशुको आगमनले ख्रिस्टियन युगको पहिलो शताब्दीलाई चिन्ह लगायो, तर ख्रिस्टको सुरुवात वा दिनको अन्त्य छैन. ख्रिस्टियन युग अघि र पछि दुवै पुस्ताहरूमा ख्रिस्ट आध्यात्मिक विचारको रूपमा परमेश्वरको प्रतिबिम्ब ख्रिस्ट सत्यलाई ग्रहण गर्न तयार सबैलाई केही हदसम्म शक्ति र अनुग्रहको साथ खाउनु भएको छ. आफूलाई परमेश्वरसँग बराबर बनाएको भन्ने यहुदी आरोप उनीमाथि लगाइएको थियो जसले आत्माको जगमा इसाई धर्म रोपेका थिए, जसले पिताबाट प्रेरित भएर सिकाएका थिए र परमेश्वर बाहिर कुनै पनि जीवन, बुद्धि वा पदार्थलाई चिन्ने थिएनन्. मानिससँगको परमेश्वरको वैज्ञानिक सम्बन्धमा हामी पाउँछौ कि जसले मानिसलाई आशीर्वाद दिन्छ त्यसले सबैलाई आशीर्वाद दिन्छ. जसरी येशूले रोटी र माछाहरूद्वारा देखाउनु भयो, आत्मा कुनै कुरा होइन, आपूर्तिको स्रोत हो. येशूले साना केटाकेटीहरूलाई उनीहरूको गलतबाट स्वतन्त्रता र सहीको ग्रहणशीलताको कारणले माया गर्नुहुन्थ्यो. उमेर दुई विचारहरू बीच रोकिँदा वा झुटा विश्वासहरूसँग लड्दै गर्दा युवा अवस्था सत्यतर्फ सजिलो र द्रुत गतिमा अघि बढ्छ. एउटी सानी केटी जसले कहिलेकाहीँ मेरो व्याख्याहरू सुनिरहेकी थिइन्, उनको औलामा नराम्रो चोट लागेको थियो. उनले यो याद नगरेको जस्तो देखिन्थ्यो. यसको बारेमा सोध्दा उनले सरलतापूर्वक जवाफ दिइन्, पदार्थमा कुनै संवेदना छैन. हाँस्दै आँखाहरू बन्द गर्दै उनले अहिले थपिन्, आमा, मेरो औला अलिकति पनि दुखेको छैन. उनका आमा बाबुले आफ्नो लागु पदार्थ त्याग्नु वा उनकी सानी छोरीले स्वाभाविक रूपमा प्राप्त गरेको मानसिक उचाइमा पुनः महिनो वा वर्ष लाग्न सक्छ. कुनै कथित कानुनको उल्लङ्घन गर्दा तपाईँ भन्नुहुन्छ कि खतरा छ. यो डर खतरा हो र यसले भौतिक प्रभावहरूलाई प्रेरित गर्छ. हामी वास्तवमा नैतिक वा आध्यात्मिक कानुन बाहेक अरू केही तोडबाट पीडित हुन सक्दैनौ. नश्वर विश्वासका तथाकथित नियमहरू आत्मा अमर छ भन्ने बुझाइले नष्ट हुन्छन्. रनो स्वर दिमागले समय अवधि र रोगका प्रकारहरू कानून बनाउन सक्दैन जसको साथ नश्वरहरू मर्छन्। परमेश्वर कानून निर्माता हुनुहुन्छ तर उहाँ बर्बर संहिताहरूको लेखक हुनुहुन्न। अनन्त जीवन र प्रेममा कुनै रोग पाप न मृत्यु हुन्छ र धर्मशास्त्रले घोषणा गर्दछ कि हामी बाँच्दछौ चल्छौ र अनन्त ईश्वरमा हाम्रो अस्तित्व छ। रोगलाई एक अपराधीको रूपमा हटाउनुहोस् र सदाको सद्भावको नियम पालना गर्नुहोस्। परमेश्वरको कानून अन्यायपूर्ण सजायलाई रद्द गर्नु मानिसको नैतिक अधिकार हो, जुन सजाय ईश्वरीय अधिकारले कहिले दिएको छैन। ख्रिस्ट येशूले स्वास्थ्यको भौतिक नियमहरूको उल्लङ्घनको लागि दण्ड लगाउने त्रुटिलाई उल्टाउनु भयो। उनले पदार्थका कथित नियमहरूलाई रद्द गरे, आत्माको सामञ्जस्यको विपरीत ईश्वरीय अधिकारको अभाव र तिनीहरूको अनुमोदनको लागि केवल मानवीय अनुमोदन थियो। जुन अनुपातमा पदार्थले मानव भावनाको अगाडि मानिसको रूपमा सबै अस्तित्व गुमाउँछ, त्यही अनुपातमा मानिस यसको मालिक बन्छ। ऊ तथ्यहरूको दिव्य अर्थमा प्रवेश गर्छ र बिरामीहरूलाई निको पार्ने, मरेकाहरूलाई जीवित पार्ने र छालमाथि हिँड्ने क्रममा देखाइएको येशूको धर्मशास्त्रलाई बुझ्छ। यी सबै कार्यहरूले पदार्थ पदार्थ हो। यो जीवनको मध्यस्थकर्ता वा अस्तित्वको कुनै पनि रूपको निर्माता हुन सक्छ भन्ने विश्वासमाथि येशूको नियन्त्रण प्रकट गर्यो। ख्रिस्ट वा सत्यले मृत्युलाई जित्नुभयो र अझै पनि जित्नुहुन्छ भन्ने तथ्यले आतंकका राजालाई केवल एक नश्वर विश्वास वा त्रुटि मात्र प्रमाणित गर्दछ, जसलाई सत्यले जीवनको आध्यात्मिक प्रमाणले नष्ट गर्दछ र यसले देखाउँछ कि इन्द्रियहरूलाई मृत्यु जस्तो देखिने कुरा केवल एक नश्वर भ्रम हो, किनकि वास्तविक मानिस र वास्तविक ब्रह्माण्डको लागि कुनै मृत्यु प्रक्रिया छैन। पापी विश्वासहरू स्वर्गको राज्य अनन्त सद्भावमा प्रवेश गर्नुभन्दा उनलाई सियोको नात्रीबाट छिर्न सजिलो छ। आफूलाई पापभन्दा श्रेष्ठ ठान्नु, किनकि परमेश्वरले तपाईँलाई पापभन्दा श्रेष्ठ बनाउनु भएको छ र मानिसलाई शासन गर्नुहुन्छ। यो साँचो बुद्धि हो। पापसँग डराउनु भनेको प्रेमको शक्ति र परमेश्वरसँग मानिसको सम्बन्धमा रहेको दिव्य विज्ञानलाई गलत बुझ्नु हो। उहाँको सरकारमाथि शङ्का गर्नु र उहाँको सर्वशक्तिमान हेरचाहमा अविश्वास गर्नु, रोग र मृत्यु भन्दा आफूलाई श्रेष्ठ ठान्नु उत्तिकै बुद्धिमानी हो र यो दिव्य विज्ञान अनुरूप छ। जब तपाईँ परमेश्वरलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र जान्नुहुन्छ कि तिनीहरू उहाँको सृष्टिको भाग हुनन्, तिनीहरूसँग डराउनु असम्भव छ। पदार्थमा जीवन, सत्य, बुद्धि वा पदार्थ छैन। सबै कुरा अनन्त मन र यसको अनन्त प्रकटीकरण हो, किनकि परमेश्वर सर्वस्व हुनुहुन्छ। आत्मा अमर सत्य हो, पदार्थ नश्वर त्रुटि हो। आत्मा वास्तविक र शाश्वत हो, पदार्थ अवास्तविक र लौकिक हो। आत्मा ईश्वर हो र मानिस उहाँको स्वरूप र समानता हो। त्यसैले मानिस भौतिक होइन, वो आध्यात्मिक हो। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन। र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।